बिस्मिल्लाहिर्रहमानिर्रहीम। अफलातून के बाद आज हमने अरस्तू को डिस्कस करना है, ठीक है जी। जैसे जैसे हम थोड़ा सा आगे बढ़ेंगे तो गहराई भी और वसत भी पैदा होती चली जाएगी। बाज़ औक़ात कुछ चीज़ें जो है ना वो समझने में शुरू में दिक्कत पेश आती है। ये ऐसी है जैसे हमारे यहाँ बच्चे जब मैट्रिक करके जाते हैं ना, इंटरमीडिएट में, एफएससी में, तो एफएससी में अचानक जाके उन्हें फिज़िक्स, केमिस्ट्री, बायोलॉजी, ये उन्हें अंग्रेज़ी में पढ़नी पड़ती है। तो 3-4 माह वो खला में रहते हैं, उन्हें समझ नहीं आती कि उस्ताद क्या बात कर रहा है, ठीक है। लेकिन 2 साल बाद वही अच्छे नंबरों से एफएससी कर लेते हैं। तो जब भी कोई नया मादा है, नया सब्जेक्ट है, और ख़ास तौर पे वो हो भी फ़लसफे जैसा है, तो शुरू में तो दिक्कत आएगी, मुश्किल भी लगेगा, ऐसे लगेगा जैसे समझ नहीं आ रही, ठीक है। तो तफ़सीर बैदावी में जैसे बहुत फ़लसफ़ा है, तो हमारे एक उस्ताद जो है वो मौलाना अब्दुर्रशीद खलीक साहब जामिया रहमानिया के, वो हमें तफ़सीर बैदावी पढ़ाते थे। तो वो पढ़ाने के बाद पूछते थे, हाँ भाई समझ में आया? तो बाज़ तलबा ये कहते थे, सर समझ में यही आया कि कुछ समझ नहीं आया। तो ये बात है कि आहिस्ता आहिस्ता इंशाअल्लाह से उसमें बेहतरी आएगी। बहुत सी चीज़ों से आप मानूस हो जाते हैं, ठीक है, और वक़्त के साथ साथ जो है वो फिर आपके लिए आसानियाँ पैदा होती रहती हैं। अच्छा, हमने कहा था कि अफलातून ने जो है, हाँ लगा लें ये, इसका माइक है या माइक लगाना है साथ है? ये ले लें, ये माइक लगा लें, एक मिनट है। ये माइक तो उसके साथ नहीं लगेगा। ये देखिएगा, इसमें कैमरे में ना आइए, नहीं आ रहा, ठीक है। चले हम दोबारा शुरू कर लें वो, ताकि उसको वो दिक्कत ना हो, एडिटिंग वाले को है। जी बिस्मिल्लाहिर्रहमानिर्रहीम। सुकरात के बाद हमने अफलातून को डिस्कस किया था, और अफलातून के बाद आज हमने अरस्तू को डिस्कस करना है। तो वक़्त के साथ साथ हम इंशाअल्लाह से चीज़ों में गहराई में भी जाएंगे और थोड़ा सा उसमें वसत भी पैदा करेंगे, और कुछ हम कोशिश ये भी करेंगे कि टेक्स्ट का मुतालिया कर लें। टेक्स्ट ऐसा नहीं है कि कोई किताब का हम मुतालिया करें, लेकिन किताब में से कुछ मुख्तलिफ किताबों में से, जैसा कि मैंने आपको बताया था कि रेख्ता के नाम से जो वेबसाइट है, वहाँ फ़लसफ़ यूनान, तारीख़ फ़लसफ़ यूनान, मुख्तसर तारीख़ फ़लसफ़ यूनान के उनवान से आपको बीसियों किताबें मिल जाती हैं जो अंग्रेज़ी किताबों का तर्जमा है, बल्कि कुछ हमारे लोगों ने भी लिखी हैं, वो भी अच्छी हैं, जैसे अली अब्बास जलालपूरी साहब की किताब है रिवायात फ़लसफ़ा। तो उनमें से कुछ जुमले मैंने उठाए हैं, ताकि उसमें एक मकसद ये है कि हम अरस्तू को समझ लें, दूसरा मकसद ये भी है कि टेक्स्ट के साथ हमारा एक ताल्लुक़ कायम हो जाए, ठीक है, यानी मतन के साथ, फ़लसफ़े की किताबों के साथ। हमें टेक्स्ट कैसे समझना है, कुछ हमारी इस हवाले से भी मशक हो जाए, और जब हम फ़लसफ़े की किताब पढ़ें तो हमें ख़ुद से भी कुछ समझ आना शुरू हो जाए, ठीक है। तो उसमें भले कोई बात नहीं, हम थोड़ा ज़हन पे ज़ोर भी देंगे, थोड़ा दरमियान में वक्फ़ा भी कर लेंगे, हैं। तो बेसिकली ये एक्सरसाइज है, ज़हनी एक्सरसाइज है ना, जब आपने पहलवानी करनी है या आपने जिम ज्वाइन करनी है या इवन के आपने दौड़ लगाना शुरू करनी है, तो पहले दिन आप उठक बैठक करेंगे तो खलियां पड़ जाती हैं, दो चार दिन तो वही नहीं उतरती। तो यही मामला इसी तरह से, शुरू शुरू में दिमाग के ऊपर बोझ पड़ेगा और दिमाग रिजिस्ट भी करेगा और कहेगा भी कि यार किन चक्करों में पड़े हो, ये कौन सा पढ़ना फ़र्ज़ है, ठीक है, या इसके पढ़ने का कौन सा सवाब है। तो वो बात तो ठीक है कि इसके पढ़ने का कोई सवाब नहीं है। हमने पहले भी बात कही थी कि फ़लसफ़ा बेसिकली एक टूल है, मकसद नहीं है। हमारा मकसद नहीं है फ़लसफ़ा पढ़ना पढ़ाना, ठीक है, क्योंकि फ़लसफ़ा जिन सवालात के जवाबात तलाश कर रहा है उनके जवाबात हमारे पास आसन सूरत में मौजूद हैं, और वो हमें कहाँ से मिले हैं, हमारे दीन से, ठीक है। मतलब फ़लसफ़े का सबसे बड़ा सवाल ये है कि वजूद क्या है, ठीक है, ये सब दुनिया में जो है कहाँ से आ गया, कैसे आ गया, तो हमारे पास जवाब है, ठीक है। फ़लसफ़े का सबसे बड़ा सवाल यानी दूसरा बड़ा सवाल ये है कि इल्म क्या है, ठीक है। तो अब इल्म के हवाले से हमारे पास मौजूद है कि भाई असल इल्म वही का इल्म है, ठीक है। इसी तरह से फ़लसफ़े का सवाल क्या है कि जी खैर क्या है, शर क्या है, तो हमारे दीन ने हमें तफसील से बता दिया। तो फ़लसफ़े ने जिन सवालात को बुनियाद बनाया उनके जवाबात हमें पहले से आते हैं। हमने तो ये समझना है कि वो लोग जो अक़ल से उन सवालात के जवाबात तलाश कर रहे हैं उनका क्या मौक़िफ़ है और फिर कैसे वो अपनी दलील कायम करते हैं। तो एक तो उनका मौक़िफ़ समझने में हमें आसानी रहेगी क्योंकि उन लोगों का गलबा है, ठीक है। तो अब ज़ाहरी बात है हम एक दाई की हैसियत से जब काम करेंगे तो लोग उनसे मुतासिर हैं, उनसे भी और उनके तरीक़े तालीम से भी और उनके दलील से भी और उनके इस्तदलाल से भी, तो हमें उसका तोड़ करना है ना, ठीक है। तो दीन को गालिब करने का मतलब ये है कि सियासी तौर पे भी गालिब किया जाए और इल्मी तौर पे भी गालिब किया जाए। तो अब इमाम गज़ाली अलैहिर्रहमा ने तिहाफतुल फ़िलासफ़ा लिखी है, यानी फ़िलासफ़ा को गिरा दिया, ठीक है, उनकी बनाई हुई इमारत को मतलब ज़मीन के बराबर कर दिया, ये काम करने का था। इमाम इब्ने तैमिया अलैहिर्रहमा ने अर्रद अलल मंतकीयीन लिखी, मंतकियों का रद्द। तो आज मंतिक हमें समझ नहीं आती तो हम उसका रद्द कैसे करेंगे, ठीक है। तो जब हमें फ़लसफ़ा और मंतिक का रद्द करना है क्योंकि उसका गलगला है, क्योंकि फ़लसफियों ने और मनातका ने मंतकियों ने क्या किया, लोगों को अपने पीछे लगा लिया कि हम तो अकली लोग हैं बाकी सारे बुद्धू हैं, ठीक। तो अब लोग उनके इस झांसे में आ गए और दुनिया उनके पीछे लग गई, ठीक। तो ये हमने तोड़ करना है। और दूसरा ये भी है कि फ़िक्र और फ़लसफ़ा पढ़ने से ना आपका जहन तेज़ हो जाता है, जैसे आप बदन की एक्सरसाइज करेंगे ना तो बदन कवी होगा, ठीक है। तो कवी मोमिन जो है वो ज़यीफ़ मोमिन से बेहतर है ना, तो बदन की एक्सरसाइज करेंगे बदन कवी होगा, जहन की एक्सरसाइज करेंगे तो जहन मजबूत होगा। और अच्छा जहन, कवी जहन, जहरी बात है कमज़ोर जहन से क्या है, बेहतर है, ठीक है। तो हमने अगर अफकार और नज़रियात में गालिब आना है तो हमारा जहन अच्छा होगा। तो फिर अब मुझे एक साहब एक दफ़ा कहने लगे कोई मैसेज करके कि हाफिज़ साहब आपकी वीडियोस मैं बहुत रेगुलरली देखता हूँ, आप जो मतलब मुख्तलिफ़ चीज़ों में ऐसी ऐसी नुक्ता रसी करते हैं, हमारा भी काफ़ी मुताला है तो ये नुक्ते मिलते नहीं हैं, ये नुक्ते मिलते नहीं हैं, तो ये मुझे बताएं ये आप कहाँ से ले आते हैं, या आपका मुताला ज़्यादा है या ये आपके जहन की इख्तिरा है। तो मैंने कहा कि ज़्यादातर जहन की इख्तिरा होती है, तो वो कहने लगा कि ये जहन की इख्तिरा क्या पैदाइशी तौर पे है या इक्तसाबी है, समझ रहे हैं ना फ़र्क, तो समझ रहे। तो मैंने कहा ये पैदाइशी नहीं है, ये इक्तसाबी है। तो उसने कहा इक्तसाबी कैसे हुई, मैंने कहा यही फ़लसफ़ा और ये हर अलम गलम मैंने पढ़ा, ठीक है, जो चीज़ जितनी मुश्किल थी मैंने कहा कि इसको मैंने समझने की कोशिश करनी है, उस पर ज़ोर लगाया, ठीक है। तो वो अब देखिए ना वो जो जिम खाने में जोर लगा रहा होता है, मैंने जो है ना वो 40 kg वेट उठाया तो अगले दिन मैंने 50 kg उठाना है, उससे अगले दिन 60 kg उठाना है, तो यही है। तो दिमाग पे जोर पड़ेगा, जोर पड़ेगा, लेकिन उस जोर पड़ने से दिमाग खुलेगा, उसकी चूलें जो है ना वो ढीली होंगी, ठीक है, फिर इंशाल्लाह से वो खुलेगा भी। तो इसलिए जोर जब लगे दिमाग के ऊपर तो उससे घबराना नहीं और ज़ोर लगाना है इंशाल्लाह से, क्योंकि इस इसका मकसद हमें क्या लगे अफलातून, अरस्तू, सुकरात पढ़ने से, किताब व सुन्नत सही बात है, हमारे लिए काफ़ी है, लेकिन जिन लोगों से हमने गुफ्तगू करनी है कम अज़ कम वो हमें ये ताना ना दे सकें कि तुम हमारी बात समझने के काबिल और लायक नहीं हो। ठीक है, तो आज इंशाल्लाह ये अगर लेक्चर हमारा मुकम्मल हो जाता है ना, तो आखिर में आपको मैं जाके बताऊंगा कि इब्ने तैमिया ने कहाँ जा के रद्द किया। अगर आप जो है ना वो साथ साथ चलते रहें, तो आखिरी हमारा जो है ना जुमला या आखिरी स्लाइड यही है कि इब्ने तैमिया ने कहाँ जा के जो है वो ज़र्ब लगाई है। ठीक है, तो वो गहराई ऐसी गहराई है कि जहाँ तक पहुँचते पहुँचते आपको पसीने आ जाएंगे, और इब्ने तैमिया उसको चुटकियों में ऐसे उड़ाते हैं, चुटकियों में। ठीक, तो अब वो वहदतुल वजूद वाले यही कहते हैं कि यार आप लोगों को बात समझ नहीं आती, लेकिन इब्ने तहमिया को ये नहीं कह सकते। इब्ने तहमिया के एक हाथ में अफलातून है, दूसरे में अरस्तू है, दोनों को घुमा रहे हैं ऐसे लगता है, और दोनों को घुमा के बताते हैं यहाँ तुमने अफलातून से इस्तेफादा किया, यहाँ से अरस्तू से इस्तेफादा किया, ये गलत कह रहा है अफलातून, यहाँ अरस्तू ठीक है, यहाँ अरस्तू गलत है, यहाँ अफलातून ठीक है, और उसकी ये अकली वजूहात है, ये इसके मंतकी दलाइल, अब आओ आके गुफ्तगू करो। ठीक तो खैर बहरहाल, अरस्तू के हवाले से सबसे पहले हमने जिस चीज़ को डिस्कस करना है, अच्छा आज मैंने स्लाइड्स थोड़ी ज़्यादा बना ली ना, उसकी वजह ये है कि ज़रा जो चीज़ नज़र भी आएगी ना और साथ में उसकी समाअत भी होगी, तो फिर इंशाअल्लाह से तफहीम में ज़रा ज़्यादा आसानी रहेगी। ठीक, क्योंकि इंसान ऑडियो और वीडियो दोनों से आसानी से समझता है। अरस्तू की माबाद तबीयात, माबाद तबीयात मेटाफिज़िक्स, हमने कहा था तबीयात किसको कहते हैं, जो नज़र आ रहा है, फिज़िक्स। ठीक है, जो आपको नज़र आ रहा है हवा से, खमसा से, ये सब तबीयात का इल्म है। ठीक, जैसे साइंसेस का इल्म है, मेडिकल साइंस है, फिज़िक्स है, केमिस्ट्री है, ठीक है, बायोलॉजी है। माबाद तबीयात जो तबीयात से ऊपर है, ठीक, मेटाफिज़िक्स, या इसे मावराव तबीयात भी कहते हैं। तबीयात, तबीयत बेसिकली नेचर का तर्जमा है, अंग्रेजी लफ्ज नेचर का तर्जमा है तबीयत जो है। तो माबाद तबीयात, माबाद तबीयात में सबसे बड़ा सवाल क्या है, यह हमने आपको बताया था यूनानी फलसफियों के यहां सबसे बड़ा सवाल जिसका वो सब जवाब देते रहे, वो क्या था, वजूद क्या है या वजूद की हकीकत क्या है। ठीक है, ये सब कुछ जो आपको नज़र आ रहा है, ये बीइंग, ये एग्जिस्टेंस, इसकी हकीकत क्या, इसकी रियलिटी क्या, ठीक है, इसका वो जवाब देते रहे। यानी ये जो नज़र आ रहा है ये धोखा है, फ्रॉड है, या ये हकीकत है, क्या है ये। ठीक, अपने अपने तौर पे उन्होंने इसका जवाब दिया, तो सुकरात ने भी दिया था, अफलातून ने भी दिया था, और अरस्तू ने भी आके दिया। अच्छा, अरस्तू का एक और कारनामा है जो इससे पहले लोगों का नहीं है, और ये चीज़ मतलब जाहिर करती है कि बहुत बड़ा दिमाग है अरस्तू, बहुत बड़ा दिमाग है। बाद में आने वालों ने इसको फॉलो किया इस हवाले से, इसने ना सिर्फ माबाद तबीयात दी, इसने अपनी मंतिक भी दी। मंतिक क्या है? अरस्तू ने कहा भाई मसला ये नहीं है कि मेरा मौकिफ क्या है, ठीक है, या अफलातून का मौकिफ क्या है, या सुकरात का मौकिफ क्या, मेरे दादा उस्ताद का। उसने कहा ज़्यादा आम चीज़ ये है कि ये मौकिफ साबित कैसे करोगे। तो मंतिक बेसिकली उसका निज़ाम इस्तिदलाल है। अब आप समझ रहे, जैसे आपकी फिक है, फिक क्या है, आपका मौकिफ है, ठीक है, और आपकी उसूल फिक क्या है, निज़ाम इस्तिदलाल है। ठीक है, फिक में आप बताते हैं कि जी हमारा ये, हमारी ये ओपिनियन है, हमारा ये फतवा है। उसूल फिक में आप ये समझने की कोशिश करते हैं कि इसकी दलील क्या है, फिर बात वहाँ पे नहीं रह जाती उसूल फिक में कि दलील क्या है, वहाँ आप ये भी बताते हैं कि दलील की दलील क्या है। आप समझ रहे हैं, मसलन क्यास एक दलील है, आपने कहा जी ये जो मसला है मैंने क्यास से समझा है, इसकी दलील क्यास है, तो अब सवाल पैदा हुआ भाई क्यास की दलील क्या है, तो आप कहते हैं भाई क्यास किताब व सुन्नत से साबित है, फिर आप साबित करना शुरू कर देते हैं कौन सी हदीसें हैं जिनसे क्यास की दलील साबित होती है। ठीक है, तो ये पूरा, इसको कहते हैं निज़ाम इस्तिदलाल, ठीक है, आपका आर्गुमेंटेशनल स्ट्रक्चर क्या है, ठीक है, जिसके ऊपर आपने पूरा आर्गुमेंट जो है वो डेवलप किया है। तो अरस्तु ने अपनी पूरी मंतिक वजा की, वो मंतिक जिसके नीचे इस पूरी दुनिया ने 2000 साल गुजारे, बल्कि बहुत से वेस्टर्न फिलोसोफर ऐसे हैं, मगरबी फलसफी, वो तो लिटरली जिसे कहते हैं ना गालियां देने पे आ जाते हैं अरस्तु को। वो कहते हैं कि इससे दुनिया 2000 साल तक इतनी मरूब हो गई कि इसके खिलाफ सोच ही नहीं सकी, और जब तक मतलब इसके खिलाफ सोचने के लिए हमें 2000 साल इंतजार करना पड़ा, ठीक है, और हमारी तरक्की रुकी रही। यानी इसकी बहुत सी चीजें गलत साबित हुई हैं, इसकी बहुत सी चीजें गलत साबित हो गई हैं, लेकिन वो कह रहे थे किसी को जुरत नहीं होती थी इसके खिलाफ सोचने की, इतना गालिब दिमाग था ये। और जब सोचना शुरू किया कॉपरनिकस वगैरह ने और लोगों ने, ठीक है, फिर गलीलियो भी आ गया, ठीक है, तो वो फिर उसके बाद पता चला कि भाई अरस्तु जो है वो कोई पैगंबर थोड़ी है, वो तो खता का पुतला भी है। फिर लोग किसी और तरफ निकल गए, फिर अरस्तु की मंतिक का जोर टूटा, फिर अब मॉडर्न लॉजिक वो अलग है, अरस्तु की मंतिक इस्तिखराजी मंतिक कहलाती है, अब जो मॉडर्न लॉजिक है वो ज़्यादातर इस्तिकराई है। खैर बार उस पर हम फिर गुफ्तगु करेंगे, लेकिन ये देखें कि इसका असर देखें कितना रहा। और बाज़ुकात मुखालिफ सोचना होने की वजह से बड़े से बड़ा आदमी हो, ज़रूर जो है ना आप मतलब जिसे कहते हैं दो आँखें ज़रूर लगाए रखें, एक उसके लिए तहसीन की आंख और दूसरी तनकीद की, यानी उसकी अच्छी बात की तहसीन करनी है और जो उसकी बात कमज़ोर है उसको क्रिटिसाइज़ करना है। हमारे यहाँ बड़ा बड़ा मुसलमान दिमाग इब्ने रुश्द जैसा, ठीक है, हाशिया नशीन है अरस्तु के, इब्ने सीना को देखें, फराबी को देखें, ऐसे जैसे ढुले जाते हैं अरस्तु पे, बड़े दिमाग हैं ये, ठीक है, क्या है कि बस एक दफ़ा पढ़ा मरूब होके बैठ गए, क्रिटिकली नहीं देख सके उसकी चीज़ों को, तनकीदी निगाहों से नहीं देख सके। तो अरस्तु की माबाद तबीयात उसका जो है वो क्या है, मतलब मेटाफिजिक्स के बारे में उसका मौकिफ है, ठीक है, या उसका हकीकत के बारे में क्या है नुक्ता नज़र है कि हकीकत क्या है, इसके बारे में अरस्तु का जो नुक्ता नज़र है हम उसे कहते हैं कि ये उसकी माबाद तबीयात है। उसके लिए जो उसने निज़ाम इस्तिदलाल बनाया, ठीक है, उसके लिए जो उसने दलाइल का एक पूरा निज़ाम, सिर्फ दलील नहीं दी, दलील का पूरा निज़ाम, उसने कहा दलील फिर साबित कैसी होगी कि यही दलील है। यानी उस मंतिक असल में कहते हैं उस इल्म को जिससे आप ये साबित करें कि आप सही सोच रहे हैं। तो अरस्तु ने कहा सोच तो सारे रहे हैं, ठीक है, सोच तो सारे रहे हैं, पहले ये जो है वो हमें साबित करना पड़ेगा कि इसकी सोच दुरुस्त है, इसका सोचने का अंदाज दुरुस्त है। तो हमें सोच के बारे में पहले उसूल व ज़वाबित वज़ा करने होंगे, सोचने के बारे में, फिर आप सोचें। तो इसको कहते हैं, इसको आप एपिस्टेमोलॉजी भी कह देते हैं, इल्मियात, ठीक है। माबाद तबीयात उसकी इलाहियात हैं, ठीक है, इलाह के बारे में जो उसका कॉन्सेप्ट है, खुदा के बारे में या कायनात के बारे में या इंसान के बारे में, और मंतिक उसकी इल्मियात है, उसका तसव्वुर इल्म आप यूँ कह लें, ठीक है, यानी एक उसका तसव्वुर वजूद है, दूसरा उसका तसव्वुर इल्म है। तो दो ही सवाल हमने कहे थे फ़लासफ़ा के यहाँ बड़े सवाल रहे हैं, एक वजूद क्या है और दूसरा इल्म क्या है। तो कदीम फ़लसफ़े में वजूद क्या है का सवाल बड़ा था, और मॉडर्न फ़िलासफ़ी में इल्म क्या है। माबाद तबीयात तो मेटाफिजिक्स को भी कहते हैं, और वैसे इसको इलाहियात के तहत भी, थियालोजी इसको कहते हैं, इल्मियात एपिस्टेमोलॉजी, एपिस्टेमोलॉजी इल्मियात को कहते हैं, यानी आपका निज़ाम इल्म, ठीक है, आपका नज़रिया इल्म, आपका जो है वो इस्तिदलाल करने का जो पूरा एक स्ट्रक्चर है वो, जैसे हमारे यहाँ उसूल फ़िक्र समझ लें, ठीक है। तो फ़लसफ़े में फ़लसफ़े की उसूल फ़िक मंतिक है, आप यूँ समझ लें, फ़लसफ़ियों की उसूल फ़िक मंतिक है, और उनकी फ़िक क्या है, उनकी माबाद तबीयात। फ़िक तो खैर हमारे यहाँ प्रैक्टिकल मसाइल हैं, ये तो माबाद तबीयात प्रैक्टिकल मसाइल तो नहीं है, लेकिन मिसाल ज़रा जुज़वी होती है, मिन वजह होती है, गैबियात ही हैं। माबाद तबीयात बेसिकली कहती गैबियात को है, हमने कहा ना कि जो नज़र आ रहा है ये तो तबीयात है, जो इससे मावरा है, ठीक है, खैर क्या है, शर क्या है, ठीक है, وجود کیا ہے، علم کیا ہے. ما بعد الطبیعیات تو بیسیکلی جو ہے وہ غیبیات ہی ہیں، امور غیبیہ ہی ہیں. ٹھیک ہے، اچھا اب ہم تھوڑا سا اس بات کو سمجھتے ہیں کہ ارسطو کیا کہہ رہا ہے، اس کا ما بعد الطبیعیات کے بارے میں کیا موقف ہے. ارسطو یہ کہہ رہا ہے کہ جو حقیقت ہے نا، حقیقت سب یہ جاننا چاہ رہے ہیں کہ حقیقت کیا ہے. ٹھیک ہے، وہ کہہ رہا ہے حقیقت دو چیزوں سے مل کے بنتی ہے، حقیقت دو چیزوں کا مجموعہ ہے، مادہ اور صورت. ٹھیک ہے، افلاطون نے کیا کہا تھا حقیقت کیا ہے؟ حقیقت امثال ہے. ٹھیک ہے، امثال ہیں، آئیڈیاز ہیں جو کسی اور دنیا میں موجود ہیں، عالم امثال میں، ورلڈ آف آئیڈیاز میں. یہاں جو موجود ہے اس دنیا میں یہ اس حقیقت کی کاپی ہے، نقل ہے. ٹھیک ہے، یہ بات افلاطون نے کہی تھی. تو اس نے، افلاطون نے محسوس کو حقیقت نہیں مانا، جو محسوس ہے نا، محسوسات اس دنیا میں جو ہیں یہ سب محسوسات ہیں، تو وہ محسوسات کو حقیقت نہیں مانتا. ٹھیک ہے، وہ کہتا ہے آئیڈیاز ہیں، جو مجردات ہیں وہ حقیقت ہیں. محسوسات تو ان کا ایک شیڈو ہے. ٹھیک ہے، جیسے انسان کا شیڈو آپ کہہ لیں نا، تو انسان کا سایہ انسان نہیں ہے لیکن ہے انسان کا ہی. گھوڑے کا سایہ گھوڑے کا ہی نظر آئے گا نا، انسان کا تھوڑی نظر آئے گا. اور انسان کا سایہ اونٹ کا تو نظر نہیں آئے گا، یا ہاتھی کا تو نہیں نظر آئے گا، انسان کا ہی آئے گا. لیکن ہے وہ شیڈو. شیڈو جو ہے وہ حقیقت نہیں ہے، سایہ حقیقت نہیں ہے. آپ تو آپ یوں سمجھ لیں کہ افلاطون جو ہے اس کے نزدیک حقیقت کسی اور دنیا میں آباد ہے. ٹھیک ہے، اس دنیا میں اس کے شیڈوز پڑ رہے ہیں، اس کے سائے ہیں، لیکن یہ سائے اس حقیقت کی طرف اشارہ کرتے ہیں. ٹھیک ہے، کچھ لوگوں نے سایوں کو ہی اصل سمجھ لیا ہے، لیکن جو فلسفی ہے وہ یہ سمجھ جاتا ہے کہ یہ سایہ ہے، اصل میں حقیقت پیچھے کچھ اور. ارسطو نے کہا کہ نہیں، حقیقت اسی دنیا میں ہے، کسی اور دنیا میں نہیں. یہ اس کا بنیادی اختلاف تھا اپنے استاد سے کہ حقیقت اسی مادی دنیا میں ہے، مادی دنیا سے ماورا نہیں. یعنی اس نے کہا کوئی اور دنیا اس کو ثابت کرنا تقریباً امپاسیبل ہے، یعنی عقل اور منطق کی روشنی میں کیسے ثابت کریں گے آپ؟ ایک بات کر دیں تو وہ ٹھیک ہے، بات تو آپ نے کر دی ہے کہ کوئی اور دنیا موجود ہے، لیکن ثابت بھی تو کرنا ہے نا. تو وہ افلاطون بھی اس طرح سے نہیں کر پایا. اس نے صرف اتنی بات کہی کہ بھائی فلسفی وہاں تک پہنچ جاتا ہے، فلسفی وہاں تک پہنچ جاتا ہے. یہ وہی بادشاہ والا لطیفہ ہو گیا نا، آپ نے سنا ہے وہ کپڑے پہنانے والا لطیفہ اور بادشاہ والا. تو ہیں تو ایک صاحب جو ہے وہ بڑے چال باز تھے، بہت چال باز تھے. تو وہ بادشاہ سلامت کی خدمت میں حاضر ہوئے تو کہنے لگے کہ بادشاہ سلامت، مطلب میں ایک ایسا لباس جو ہے وہ بنا سکتا ہوں کہ جسے پہننے کے بعد انسان جو ہے نا وہ دنیا کا ذہین ترین افراد بن جاتا ہے، مطلب سب سے زیادہ ذہین بن جائے گا. تو وہ بادشاہ سلامت نے اس کو جو ہے وہ لباس بنانے پہ لگوا دیا. وہ کچھ دن اس نے لگائے، مطلب حکایت ہے آپ کہہ لیں، جیسی بھی یہ بات سمجھانے کے لیے. تو کچھ دن اس نے لگائے، کوئی ایسے لگا رہا تو تیار کرتا رہا، لیکن اس نے تیار کچھ بھی نہیں کیا. ٹھیک ہے، بیسیکلی کچھ بھی نہیں تیار کیا. اور بادشاہ سلامت کو جو ہے وہ اس نے پکڑا دیا، یعنی کیا پکڑایا؟ کچھ بھی نہیں پکڑایا کہ آپ اس کو پہن لیں. اور ساتھ میں یہ اعلان کیا کہ یہ لباس جو ہے یہ صرف انہی لوگوں کو نظر آئے گا کہ جو عقل مند ہیں، جو احمق ہے اس کو یہ لباس نظر نہیں آئے گا. کیونکہ پہننے والا جب ذہین ترین بن جائے گا، ٹھیک ہے، تو وہ ذہین افراد کو ہی نظر آئے گا. اب وہ بادشاہ بھی بڑا خوش ہوا، और अगले दिन वो बिल्कुल नंगा होके जो है वो दरबार में आया। ठीक है, तो अब वो बादशाह एक वज़ीर से पूछे कि हाँ भाई कैसा लिबास है, वो कहे बादशाह सलामत बड़ा अच्छा है। दूसरे से पूछे, वो कहे बड़ा अच्छा है। वो कैसे कहें कि भाई अच्छा नहीं है, वो अहमक तो अपने आप को साबित करने से रहे हैं। तो फिर एक बच्चा बोल पड़ा कि बादशाह तो नंगा है। ठीक है, तो वो चूंकि उस मदारी की बातों में नहीं आया था ना, तो यही सूरत आल अखबार है। तो खैर, हम तो नहीं कह रहे कि अफलातून मदारी है लेकिन ये है, बच्चे दरवाज़ा बंद करो। तो लेकिन ये है कि अफलातून के पास इसकी सही बात यह है कि कोई दलील नहीं है। तो अरस्तु ये बात ठीक कहता है। तो अरस्तु बेसिकली ये कहता है कि मादा और सूरत दो चीज़ों से हकीकत जो है वो उसका मजमूआ है। ठीक है, मादा और सूरत का। मादा वो किसे कहता है? मादा वो उसको कहता है कि जिसके वजूद का इम्कान हो। ये अहम बात है, ये उसका बुनियादी नुक्ता है उसके फलसफे का। यानी वो मुमकिनुल वजूद को मादा कहता है। ठीक, हाँ, मादा वो उसको कहता है कि जिसके वजूद का इम्कान हो। ठीक है, हम आगे इसको मजीद खोलते हैं, मजीद खोलते हैं इसको। और सूरत वो उसको कहता है कि जो उसकी सूरत है, मादी की जो सूरत है। दुनिया में जितना मादा पाया जाता है ये सूरत की सूरत में है, फार्म की सूरत में है। ठीक है, बगैर फार्म के मादे का आप वजूद दिखा नहीं सकते। यानी जो भी मादा है, ये मेज है, ठीक है, मेज जो है वो मादे से बना हुआ है, ठीक है, मैटर से बना हुआ है, लेकिन इस मेज की एक सूरत है। इंसान है, इंसान की एक सूरत है, ये पंखा है, पंखी की एक सूरत है, घर है, उसकी एक सूरत है। ठीक है, इवन के सूरज चांद सितारे ले लें, दरख्त ले लें, सबकी सूरतें हैं, पत्थर की भी एक सूरत है। ठीक है, सूरत के बगैर मादा नहीं है, मादा हमेशा सूरत में है। यानी आपने कभी ऐसा मादा देखा हो कि जिसकी सूरत ना हो, कोई फॉर्म ना हो, कोई शक्ल ना हो? ठीक है, वो किसी न किसी सूरत में होगा। इवन के रेत का जर्रा, उसकी भी सूरत है। ठीक है, अब तो साइंटिस्ट ये भी कहते हैं कि जो एटम है उसकी भी क्या है, सूरत। ठीक है, तो मादा वो उसको कहता है कि जो सूरत इख्तियार करने की सलाहियत रखता हो। यानी अभी उसने सूरत इख्तियार नहीं की, उसमें ये सलाहियत है कि वो सूरत में ढल जाए। यानी पहले मादा है, पहले मादा है, फिर उसकी सूरत है। आप यूं समझ लें आसानी के लिए। ठीक है, तो मादा वो है कि जो सूरत बनने की सलाहियत रखता है। ठीक है, जैसे बीज दरख्त बनने की सलाहियत रखता है, लेकिन बीज दरख्त नहीं है ना, लेकिन बीज में या आम की गुठली में सलाहियत है कि वो आम का दरख्त बन सके। नहीं, मादे की कोई सूरत नहीं होती। ये हम आगे जा रहे हैं, अरस्तु यही कहता है, मादे की कोई सूरत नहीं है, मादा बगैर सूरत की है। ये उसकी बात देखें, थोड़ा दिमाग पे जोर लगाना पड़ेगा। इंशाल्लाह लेक्चर के एंड एंड तक हम चलते हैं, बहुत सी बातें खुल जाएंगी, फिर बाद में जाके उसको खोलेंगे जो नहीं खोलेंगे। ठीक है, देखें मादा जो है, महज मादा, ठीक है, मादा जब महज मादा होता है तो उसकी सूरत नहीं होती, वो सूरत को कबूल करने की सलाहियत रखता है। पानी की भी सूरत है? नहीं, वो हम देखते हैं वो कहता क्या है, वो आगे चल के बात खुलेगी। हाँ,
मादा जिसकी कोई सूरत नहीं है, ये चीज ऐसी, इसका इदराक नहीं है। हम तो मादा वही देखते हैं जो सूरत में।
हाँ, वो हम देखते हैं, हम थोड़ा आगे चलते हैं, इंशाल्लाह बात खुलेगी। आज हमने इसी को ही खोलना है। अभी हम इस स्लाइड से ज़रा आगे जाते हैं इस बात को खोलने के लिए ना, फिर हम वापस इसकी तरफ आते हैं, ठीक है। शय, ये जो शय आपको नजर आ रही है, थिंग जिसे हम कहते हैं, ठीक है, मादा और सूरत के इज्तिमा का नाम है, ठीक है। आप ले जाओ अब्दुल्ला, इसको नीचे ले जाओ, शाबाश, चलो, और दरवाज़ा बंद कर जाओ, दोनों दरवाजे बंद कर जाओ। यहाँ से हमने अब स्टार्ट लिया, शय क्या, आपके सामने तो अशिया है ना, ठीक है, हमारे सामने क्या अशिया है, तो अशिया दो चीज़ों का मजमुआ है, मादा प्लस सूरत। यहाँ तक बात क्लियर है, आगे चलें। मादा वो नहीं है जो सूरत पजीर शय में दिखाई दे, ये सूरत पजीर शय, मैं इस, मैं, आप, ठीक है, जो सूरत की फॉर्म में है ना, इसमें जो नजर आ रहा है ये मादा नहीं है, ये तो सूरत है। आपको जो नजर आ रहा है वो नजर क्या आ रहा है, वो सूरत है। मादा क्या है, मादा वो है जो वजूद का इम्कान रखे, यानी सूरत पजीरी की इस्तेदाद रखता हो, ठीक है। तो पहले मादा है फिर सूरत है, तो मादे और सूरत में उसने क्या फर्क किया, जो नजर आ रहा है आपको सूरत नजर आ रही है, मादा नजर नहीं आ रहा। असल में हमारा जेहन जो है ना साइंसी अंदाज से सोचता है, क्योंकि हम साइंस के जमाने में है, ठीक है, तो हमें लगता है यार ये क्या बात कर रहा है, जो नजर आ रहा है ये तो मादा है, सूरत के अंदर भी क्या है, मादा ही तो है, हम तो यूं सोच रहे हैं ना, हम जिस तरह सोच रहे हैं, हम ये कह रहे हैं कि वो उस सोच को जरा हम अलग रखें और हम जरा उसकी सोच को समझने की कोशिश करें। वो तो साइंटिस्ट ने आके बाद में तनकीदें कर ली ना कि 2000 साल तक हमें इस सोच का उसने पाबंद बनाए रखा है, ट्रक की बत्ती पीछे लगाए रखा है। तो वो ये कह रहा है कि मादा वो नहीं है जो सूरत पजीर शय में, जब सूरत पजीर शय में जो नजर आ रहा है वो सूरत है, इससे पहले मादा था जो सूरत को इख्तियार करने की सलाहियत रखता था, फिर वो था क्या, क्या था वो, ठीक है। ये बहरहाल अहम नुक्ता है, इसलिए बाज फलसफी जो है ना जाके कहते हैं कि अरस्तु जो है वो तजादात का भी मजमुआ है, मुतजाद बातों को जमा करने की भी कोशिश करता है। पत्थर भी सूरत है, पत्थर भी सूरत है, ठीक है, पत्थर भी सूरत है, मूर्ति भी सूरत है, पत्थर भी सूरत है, हर चीज सूरत है, जो महसूसात के दायरे में है वो सब सूरत है। नहीं, बगैर सूरत के आप मादे का इदराक नहीं कर सकते, ये आगे चल के हम देख रहे हैं, आगे आ रहा है आहिस्ता आहिस्ता, अब देखें वन बाय वन हम आगे बढ़ रहे हैं। सूरत शय, अच्छा दो चीजें, एक शय है, थिंग है, और एक उसकी फॉर्म है, ठीक है। सूरत शय ना तो शय से पहले है और ना ही शय से बाहर, क्या समझ में आई, सूरत शय ना तो शय से पहले है। अफलातून ये कहता था कि सूरत शय शय से पहले है, उसका जो आइडियाज का जो कॉन्सेप्ट था वो क्या कहता था कि पहले अमसाल हैं, आलम अमसाल पहले हैं, उसकी कापीज बाद में तैयार हुई हैं इस दुनिया में आलम महसूसात में। तो वो क्या कहता है कि सूरत शय पहले है, आइडियाज क्या हैं, सूरत ही है ना, शय की सूरत, ठीक है। जैसे आप कोई चीज़ सोचते भी हैं, मिसाल के तौर पे हम बढ़ई ने मेज़ बनाना है तो पहले उसके दिमाग में उसकी सूरत आएगी, फिर शय बाद में आएगी, ठीक है। लेकिन अरस्तु क्या कहता है, सूरत शय ना तो शय से पहले है, ठीक है। शय क्या चीज़ है, मजमुआ है, मादे और सूरत का मजमुआ है, ठीक है। तो ये जो शय है इससे पहले क्या चीज है, मादा तो है, अब आप समझ रहे, उसी मादे ने तो सूरत की शक्ल इख्तियार की है, लेकिन मादे ने जैसे ही सूरत की शक्ल इख्तियार की तो क्या बन गई, शय। तो सूरत शय वो सूरत से पहले नहीं है, उसके साथ ही है, समझ गए बात? यहां पे भी बात समझ में आ गई। देखिए मादा जो है ना, मादे ने सूरत की जो है वो शक्ल इख्तियार कर ली, ठीक है। मादा आप यूं कह लें कि एक स्टेप आगे बढ़ा और सूरत में ढल गया। जब मादा सूरत में ढल गया तो इसको हम क्या कहते हैं? शय। तो अब जो सूरत है वो शय से पहले है या शय के साथ है? आप यूं कह सकते हैं कि शय से पहले क्या है? मादा है। शय किसे कहते हैं? मादे और सूरत के मजमुए को। तो मादे ने सफर किया है सूरत की तरफ, मादा जैसे ही सूरत में ढला है तो शय वजूद में आ गई। यानी असल में वो ये कह रहे हैं ना कि वजूद क्या है, ये चीजें कैसे बनी हैं। हम हमारे पास तो आसान सा जवाब है, भाई अल्लाह मियाँ ने बना दी, कुन फयाकून, ठीक है। अब वो तो अल्लाह मियाँ को मान नहीं रहा, वो तो फलसफी है, जहरी बात है, उसने तो फलसफा घुमाना है। तो कैसे बन गई? तो उसने कहा मादा था, मादा भी वो कहता है अजल से है, मादा भी क्या है? अजल से है। सूरत भी अजल से है। तो मादे ने क्या किया? सूरत की शक्ल इख्तियार की, मादे ने सूरत की, सूरत आप कह लें कि जी उसमें मुतशक्किल हो गया, ठीक है, और शय वजूद में आ गई। तो अब वो ये कह रहे हैं अपने कंसेप्ट में निखार पैदा करने के लिए वो ऐसी बातें करता है कि सूरत शय ना तो शय से पहले है, सूरत शय शय से पहले नहीं है, उसके साथ है, मादा पहले। अफलातून क्या कहता था? सूरत शय शय से क्या है? शय ये जो नजर आ रही है। तो अफलातून क्या कहता है? इसकी सूरत कहां पे है? आलमी अमसाल में इसकी सूरत वहां पे है, क्योंकि दोनों इस पे मुत्तफिक हैं, अफलातून भी और अरस्तु भी इस बात पे मुत्तफिक हैं कि मादे और सूरत में असल चीज क्या है? नहीं नहीं सूरत, जो उसको वजूद दे रही है, असल चीज क्या है? सूरत। अफलातून ने तो इसलिए कहा कि वो अमसाल है, फिर मादे की आगे चलते हैं इंशाल्लाह बात खुलती जाएगी। देखिए अभी आप इतने कॉन्सेप्ट को ग्रिप कर लें कि दो चीजें तो हैं ना, दोनों में उसने ताल्लुक कैसे कायम किया। अब वो उन दोनों में आप यूं कह लें कि ज्यादा असल किसको बना रहा है? सूरत को बना रहा है। वो ये नहीं कह रहा कि मादे की अहमियत नहीं है। जैसे अब आप कहें कि हम जब कहेंगे किताब सुन्नत, तो हम कहेंगे भाई किताबुल्लाह पहले, सुन्नत रसूल बाद में है, या जो भी आप कहें, लेकिन इसका मतलब ये नहीं कि सुन्नत की अहमियत नहीं है या वो हमारे नज़दीक को बुनियादी मस्तर नहीं है, ठीक है। तो इसी तरह से ये बात नहीं है कि मादे की उसके नज़दीक अहमियत नहीं है, लेकिन जब वो कहेगा कि इन दोनों में ज्यादा अहम क्या है या असलुल उसूल क्या है, तो वो कहेगा कि वो सूरत है। वो आगे चल के उसको खोलेगा फिर, मतलब अभी हम उसकी बात समझने की कोशिश करें। तो एक तो वो कह रहे हैं कि सूरत शय ना तो शय से पहले है और ना ही शय से बाहर, यानी सूरत जो है शय की वो शय के अंदर ही है। अफलातून क्या कहता था? वो कहां पर है? आलम अमसाल में है, ठीक है। ये उसका साया है, ये जो हमें नजर आ रहा है ये उसका साया। मादे का वजूद बिलकुवा है। अच्छा दो इस्तिलाहात हैं, ये आपके अकीदे की किताबों में भी इस्तेमाल होती हैं, जैसे शरा अकीदा तहाविया में आपने देखा होगा बिलकुवा और बिलफेल। बिलकुवा कहते हैं पोटेंशियल, जिसमें पोटेंशियल हो, पोटेंशियली, ठीक है। यानी मादे का वजूद बिलकुवा है। बिलकुवा किसे कहते हैं? और बिलफेल में, यानी एक चीज के अंदर पोटेंशियल है और एक चीज जो है वो अमल में है। बिलफेल कहते हैं बिल अमल। जैसे हम ये कहते हैं कि अब जैसे आप सारे हजरात, ठीक है, आप सारे हजरात बिलकुवा मुतकल्लिम हैं, यानी आप में तकल्लुम की कुव्वत है, इस्तेदाद है, सलाहियत है, लेकिन बिलफेल आप मुतकल्लिम नहीं है इस वक्त, ठीक है। बिलफेल मुतकल्लिम मैं हूं, ठीक है, ये बात समझ रहे हैं। तो बिलकुवा और बिलफेल में ये फर्क है। बिलकुवा उसको कहते हैं कि जिसकी इस्तेदाद हो लेकिन वो इस्तेदाद अभी फेल में ढली ना हो, جب وہ استعداد فعل میں ڈھل جائے تو ہم اس کو کیا کہتے ہیں؟ بالفعل. ٹھیک ہے. تو مادے کا وجود کیا ہے؟ بالقوہ ہے. اس سے کیا مراد ہے؟ یعنی مادہ بالقوہ موجود ہے. کیا مراد ہے؟ یعنی مادے میں وجود حاصل کرنے کی صلاحیت ہے لیکن وہ موجود نہیں ہے. وہ موجود کب ہوتا ہے؟ جب صورت سے ملتا ہے. ٹھیک ہے. جب صورت سے ملتا ہے تو پھر اس میں جو ہے وہ وجود کی صورت میں آتا ہے. اچھا, دوسرا جملہ کیا؟ اور صورت کے جذب کی وجہ سے مادہ تعین یعنی حقیقت کی طرف حرکت کرتا ہے. مادہ صورت سے کیسے ملا؟ اب یہ سوال اس نے کھڑا کر دیا. ٹھیک ہے. شے کیا چیز ہے؟ مادہ پلس صورت ہے. ٹھیک ہے. اور اب اس نے کہا کہ مادہ بیسیکلی اس میں صلاحیت تھی صورت اختیار کرنے کی, تو مادے نے صورت کو اختیار کیا. تو مادہ کیا کرتا ہے؟ مادہ صورت کی طرف حرکت کرتا ہے. کیوں حرکت کرتا ہے؟ صورت کے جذب کی وجہ سے. یعنی صورت کھینچتی ہے کس کو؟ مادے کو. صورت مادے کو اپنی طرف کھینچتی ہے. تو وہ مادہ جو ہے وہ صورت کی طرف کھینچتا ہے تو صورت میں ڈھل جاتا ہے, تو یہ متعین ہو جاتا ہے. جب وہ متعین ہو گیا تو شے وجود میں آ گئی. جی آگے چلتے ہیں انشاءاللہ. یہ ویسے اس کا جو ارسطو کا یہ بڑا مسئلہ ہے. یہ آپ صحیح کہہ رہے ہیں کہ اس کو اسٹڈی کرتے ہوئے یہ سوال بار بار ذہن میں آتا ہے کہ مادہ کس بلا کا نام ہے. مادہ کس بلا کا نام ہے. ٹھیک ہے, چلتے ہیں. تو اب بات یہاں تک کلیئر ہے. اور صورت کے جذب کی وجہ سے یعنی صورت کے کھینچنے کی وجہ سے مادہ تعین کی طرف, یعنی جب صورت میں چلا جائے گا نا, تو یہاں صورت سے مراد کیا ہے؟ کہ وہ مادہ متعین ہو گیا. ابھی تک وہ متعین نہیں تھا. یعنی مادہ لا تعداد لا محدود ہے. ٹھیک ہے. صورت اس کو تعین کی شکل میں لے کے آتی ہے. جب وہ تعین میں آ جاتا ہے تو پھر وہ محسوسات کے دائرے میں آ جاتا ہے. پھر وہ شے بن جاتا ہے اور محسوسات کے دائرے میں آ جاتا ہے. ٹھیک ہے. تو صورت کے جذب کی وجہ سے مادہ تعین یعنی حقیقت کی طرف حرکت کرتا ہے. وہ شے کو کیا کہہ رہا ہے؟ حقیقت. کیونکہ اس کے نزدیک حقیقت یہی مادی دنیا ہے. ٹھیک ہے. تو مادہ جو ہے وہ صورت کی طرف حرکت کر رہا ہے, یعنی اپنی حقیقت کی طرف حرکت کر رہا ہے. اور حقیقت اسے اپنی طرف, یعنی صورت اسے اپنی طرف کیا کرتی ہے؟ کھینچتی ہے. لا تعداد مادہ ہے. ٹھیک ہے. مختلف صورتوں نے کیا کیا؟ اس مادے کو اپنی اپنی طرف کھینچ لیا, تو وہ مادہ ان صورتوں میں ڈھلتا چلا گیا اور متعین ہوتا چلا گیا اور مختلف حقیقتیں وجود میں آتی چلی گئیں. ٹھیک ہے. اشیاء وجود میں آتی چلی. آگے چلیں. اب وہ جو صورت کو ترجیح دیتے ہیں نا مادے پہ, یہ باس آئی تھی, اس کی وجہ کیا ہے؟ وہ یہ کہتا ہے کہ مادے کا وجود ناقص ہے. کیوں ناقص ہے؟ کیونکہ اس کا وجود ہے ہی نہیں, یا اس کا وجود بالقوہ ہے. اب بات سمجھ رہے ہیں؟ ایک آدمی بول رہا ہے اور ایک میں بولنے کی صلاحیت ہے لیکن بول نہیں رہا. ظاہری بات ہے جو بول رہا ہے وہ کامل ہے نا. کامل متکلم وہ ہے کہ جو بول رہا ہے, یعنی جس سے اس کی صلاحیت کا اظہار ہو رہا ہے. اور جس کی صلاحیت خابیدہ ہے, پوشیدہ ہے, تو ہم کہیں گے کہ وہ ناقص ہے. ٹھیک ہے. تو اس لیے اس نے کہا کہ مادے کا وجود چونکہ بالقوہ ہے تو اس لیے مادے کا وجود ناقص ہے. مادے سے مراد ابھی وہ محض مادہ لے رہا ہے. ٹھیک ہے. جبکہ صورت کا وجود کامل ہے. صورت کا وجود کیا ہے؟ کامل ہے. وہ کہتا ہے صورت بالفعل ہے. صورت کا وجود کیا ہے؟ بالفعل ہے. ٹھیک ہے. جی ہاں, وہ کہہ رہا ہے کہ ایک مادہ جو وہ ہے جو صورت میں ڈھل گیا. ٹھیک ہے. وہ تو وجود میں آ گیا نا. جو صورت میں ہاں وہ مادہ, اس میں امکان ہے وجود میں آنے کا لیکن ابھی وہ وجود میں نہیں آیا. اس اس لیے کہ اس کے وجود میں آنے کا امکان ہے، اس لیے اس کو ممکن الوجود کہہ رہا ہے. وہ وجود میں آیا نہیں ہے، جب وہ صورت میں ڈھلے گا تو بالفعل وجود میں آ گیا، تو اب وہ کہتا ہے کہ یہ موجود ہے. لیکن دیکھیں یہ بحثیں آگے چل کے کھلیں گی. وہ جہاں جا کے نا وہ اس کو آرے لگا رہا ہے نا، تو وہ انشاءاللہ سے آپ کے سوالوں کے جوابات آتے جائیں گے. میں اس کو سمجھ رہا ہوں، لیکن میں چاہ رہا ہوں کہ وہ جو ہمارے ہاں جو شارحین ہیں، جو انہوں نے اس کے الفاظ نقل کیے ہیں نا، تو ان الفاظ سے ہی ہم اس کی بات تک پہنچیں. ٹھیک ہے، تو آپ ابھی سوال اپنے اس میں لکھ لیں، اس کو انشاءاللہ امید ہے کہ وہ سلائڈس کے آخر تک حل ہو جائے گا، لیکن رہ گیا تو پھر ہم اس کو ڈسکس کر لیتے ہیں. ٹھیک ہے، دیکھیں نا ہر اگلا نقطہ جو ہے وہ زیادہ کلیئرٹی کی طرف جا رہا ہے. ٹھیک ہے، یہ اس طرح سے کتابوں میں نہیں ہے، یہ میں نے پورا دن لگا کے اس کو اس طرح سے ارینج کیا ہے، کئی کتابوں سے نکال کے، تاکہ اس کی جو ہے نا وہ ایک ترتیب بن جائے. مادے کا وجود ناقص ہے جبکہ صورت کا وجود کامل ہے. ٹھیک ہے، مادہ ابتدائی اور ناقص حالت کا نام ہے کہ جس کا کمال یعنی مادے کا کمال یہ صورت ہے. ٹھیک ہے، آپ یوں بھی سمجھ لیں، صورت کو وہ حیت بھی کہتے ہیں. ٹھیک ہے، حیت اور صورت، حیت تو سمجھتے ہیں نا، کوئی مشکل لفظ تو نہیں ہے، حیت اور صورت سیم لفظ ہیں. حیت اور صورت آفاقی اور حقیقی ہے، آفاقی یونیورسل، حقیقی یعنی ریئل ہے، حقیقت ہے. انسان کی ایک صورت ہے، ٹھیک ہے، انسان کی ایک صورت ہے، یا آپ یوں کہہ لیں جیسے ہم نے مثال دی تھی سانچہ ہے. ٹھیک ہے، سب انسان ایک صورت پر ہیں نا، سارے گھوڑے ایک صورت پر ہیں، گھوڑوں کی ایک فارم ہے. ٹھیک ہے، انسان آپس میں مختلف ہیں، سارے انسان آپس میں مختلف ہیں، شکل و صورت میں، قد بت میں، موٹاپے میں اور دبلے پتلے ہونے میں، ٹھیک ہے، چھوٹے بڑے ہونے میں، ہر اعتبار سے ہر انسان دوسرے سے کیا مختلف ہے، ایون کہ فنگر پرنٹ سب کے مختلف ہیں، لیکن سب کی صورت کیا ہے، ایک. انسان کو جیسے ہی دیکھتے ہیں کوئی، آپ کو نہیں لگتا کہ میں نے گھوڑا دیکھا ہے یا میں نے ہاتھی دیکھ لیا ہے. ٹھیک ہے، تو وہ کہہ رہا ہے کہ صورت آفاقی ہوتی ہے، وہ سانچہ جس کے اندر یہ زید بکر موجود ہے. ٹھیک ہے، تو صورت کیا ہے، آفاقی ہے اور حقیقی، اصل حقیقت یہی ہے. جو ہم نے کہا تھا کہ یہ مشترک ہے تمام انسانوں میں، صورت کیا ہے، مشترک ہے. ہاں، سانچہ مشترک ہے، اس کو وہ صورت کہہ رہا ہے. ٹھیک ہے، اس سانچے کو وہ کیا کہہ رہا ہے، صورت کہہ رہا ہے، وہ سانچہ مشترک ہے، اور وہ کہہ رہا ہے کہ وہ سانچہ جو ہے وہ آفاقی ہے. ٹھیک ہے، وہ 7 ارب ہوں، 8 ارب ہوں، 10 ارب ہوں، سب کا سانچہ ایک ہی ہے اور حقیقی ہے. تو کہہ رہا ہے حقیقت اصل میں وہی ہے، باقی تو کیا ہے، صورت کے اوپر جو اضافہ ہے وہ کیا ہے، وہ تو مادہ ہے نا. صورت کے اوپر کچھ اضافہ بھی تو ہے، جس اضافے کی وجہ سے ہم آپس میں مختلف ہیں. ٹھیک ہے، آپ یوں سمجھ لیں، یہ آپ کہہ لیں کہ یہ مادہ ہے. ٹھیک ہے، اور وہ کیا ہے، وہ ناقص ہے. جبکہ مادہ اختصاصی اور غیر حقیقی ہے. بات سمجھ رہے، تمام انسانوں میں جو کامن چیز ہے وہ صورت ہے، وہ آفاقی ہے. ٹھیک ہے، جو اختصاصی چیز ہے وہ کیا ہے، یعنی میرے آپ میں کچھ چیزیں آپ کی خاص ہیں نا، کچھ میری، کچھ ان کی، کچھ ان کی، وہ کیا ہے، وہ مادہ ہے. ٹھیک ہے، اور وہ کیا ہے، وہ غیر حقیقی ہے، یعنی وہ اضافی ہے. ہاں، وہ ایک علیحدہ بات ہے، وہ ایک علیحدہ بات ہے. یہ جو اس کی بات ہے نا، اس کو پہلے سمجھیں. وہ یہ کہہ رہا ہے کہ مادہ تو ختم ہو جائے گا، میں آپ سب ختم ہو جائیں گے نا، مادہ کیا ہے، ختم ہو جائے گا، کیونکہ اس کا وجود حقیقی نہیں ہے. حقیقت ہمیشہ سے ہے، ہمیشہ رہے گی، ایسا ہی ہے، حقیقت ہمیشہ سے ہے، ہمیشہ رہے گی. مادہ جو ہے یہ ختم ہو جائے گا، تو ہماری جو اضافی چیزیں ہیں یہ ختم ہو جائیں گی، انسان ختم نہیں ہوگا، زید بکر ختم ہو جائے گا، وہ کہتا ہے انسان ہمیشہ سے, اچھا وہ یہ بھی کہتا ہے انسان جب سے دنیا ہے اس وقت سے ہے اور ہمیشہ رہے گا, ٹھیک ہے. تو وہ یہ کہہ رہا ہے کہ صورت جو ہے, صورت جو ہے یہ آفاقی ہے اور حقیقی ہے, یعنی ہر چیز کی صورت, شیر ہمیشہ سے ہے, گھوڑا ہمیشہ سے ہے, ٹھیک ہے. لیکن زید کا گھوڑا, بکر کا گھوڑا, ٹھیک ہے, اب یہ اختصاص ہے, یہ مادہ ہے, تو مادہ جو ہے وہ ناقص ہے, وہ ختم ہو جائے گا, وہ حقیقت نہیں, اختصاص ختم ہو جائے گا. مادہ جو ہے وہ صورت میں ڈھل گیا ہے, ٹھیک ہے, وہ صورت کو اصل بناتا ہے. وہ ہم آگے چلتے ہیں, مزید آگے چلتے ہیں, بات کھلتی چلی جائے گی. حیات اور صورت ہمیشہ خاص میں ہی پائے جائے گی, نہ کہ اس سے ماورا ہوگی. عالم امثال, وہ یہ کہہ رہا ہے کہ حیات اور صورت تو آفاقی ہے, لیکن یہ حیات اور صورت جو آفاقی ہے, جو یونیورسل ہے, یہ کہاں ہے؟ عالم امثال میں نہیں ہے. صورت کہاں پر ہے؟ مادے کے اندر, خاص میں ہے, ٹھیک ہے. ہمیں کیسے پتا چلا کہ انسان کی یہ صورت ہے؟ انسان کو دیکھ کے. گھوڑے کی یہ صورت ہے تو گھوڑوں کو دیکھ کے ہمیں پتا چلا نا کہ گھوڑوں کی یہ صورت ہوتی ہے. 5, 10, 12 گھوڑے ہم نے دیکھے تو, ٹھیک ہے. بلی کو دیکھ کے ہمیں یہ پتا چلا, 5-10 بلیاں, کہ ان کی یہ صورت ہوتی ہے. تو اسی طرح انسانوں کو دیکھ کے. تو صورت کہاں پر ہے؟ خاص چیز کے اندر ہی ہے, مادے سے ماورا نہیں ہے, عالمی امثال میں نہیں ہے, جیسا کہ افلاطون کہہ رہا تھا. مادہ صورت کے خلاف عمل کرنے کے بجائے اس کے حصول کی سائی کرتا ہے. مادہ کیا کرتا ہے؟ مادہ صورت کے خلاف نہیں ہے, ٹھیک ہے. افلاطون نے صورت میں اور مادے میں جو تعلق قائم کیا تھا وہ اختلاف کا تھا, ٹھیک ہے, کہ اس کے نزدیک جو ہے وہ حقیقت ہے جو صورت ہے, ماورا دنیا میں ہے, اور یہ جو مادہ ہے یہ اس کے خلاف ہے, مطلب اس کی کاپی ہے, ٹھیک ہے. تو اصل اور کاپی میں کیا ہے جو ہے, وہ ظاہری بات ہے کہ تضاد ہوتا ہے ایک طرح سے. یہ کہہ رہے ارسطو کہ مادہ صورت کے خلاف عمل نہیں کرتا, بلکہ صورت کو حاصل کرنے کی سائی کرتا ہے. مادہ اس کوشش میں لگا ہوا ہے کہ وہ صورت میں ڈھل جائے, کیونکہ اسے یہ پتا ہے کہ جیسی مجھے صورت ملے گی تو میں وجود پذیر ہو جاؤں گا. تو گویا مادہ اپنے وجود میں آنے کی خود سے کوشش کر رہا ہے, یعنی مادہ خود اپنے آپ کو وجود دینے کی کوشش کر رہا ہے, صورت کی طرف حرکت کے ذریعے, صورت کو حاصل کرنے کی کوشش کے ذریعے. یا اس کو یوں بھی کہہ سکتے ہیں کہ صورت وہ غایت ہے کہ جس کے حصول کی مادہ سائی کرتا ہے. وہی بات ہو گئی, ایک دوسرے انداز میں آ گئی, ٹھیک ہے. صورت وہ غایت ہے, وہ مقصد ہے, یعنی مادے کا مقصد کیا ہے, مادے کا سب سے بڑا مقصد, یا آپ کہہ لیں اس کی زندگی کا مقصد کیا ہے, صورت میں ڈھل جائے, ٹھیک ہے. مادے کا یہ مقصد ہے, اور صورت کیا کرتی ہے, مادے کو اپنی طرف کھینچتی ہے, جذب کرتی ہے. تو مادہ صورت میں ڈھلنے کے لیے بے چین ہے, اور صورت جو ہے وہ مادے کو اپنی طرف کھینچ رہی ہے. تو اب مادہ جو ہے وہ صورت میں ڈھل جاتا ہے. اب سوال یہ پیدا ہوتا ہے, کوئی ایسا مادہ بھی ہے جو بغیر صورت کے ہے, ٹھیک ہے, یہ ہم آگے چل کے کھولتے ہیں, یا پھر یہ صرف منطقی ایک بنائی ہوئی ہے اصطلاح کے, جی بغیر صورت کے مادہ ہیں. لیکن وہ اصل میں دیکھیں, بات یہ ہے کہ وہ یہ اصل میں یہ ثابت کرنا چاہ رہا ہے کہ دیکھو چیزیں کیسے وجود میں آئی ہیں. میں نے تمہیں فلسفے سے سمجھا دیا کہ چیز وجود میں کیسے آتی ہے, ٹھیک ہے.
صورت ختم ہو جاتی ہے, پھر مادہ
नहीं, वो असल में कहता है कि सूरत जो है वो अजल से है और अबद तक रहेगी, सूरत खत्म नहीं होती। नहीं देखें, सूरत खत्म नहीं होती। हाँ, सूरत आप असल में जो समझ रहे हैं ना, आप ये समझ रहे हैं कि ये जो आपको नजर आ रहा है, मैं नजर आ रहा हूं, ये सूरत है। वो इसको सूरत नहीं कह रहा, वो कह रहा है मेरे आप में से कोई कामन चीज हमारे जहन ने निकाल ली है। यानी वो जहनी इंतजा को सूरत का नाम दे रहा है। यानी यहां 20 लोग बैठे हैं तो मेरे जहन ने इंतजा कर लिया, यार इन 20 लोगों में ना ये चीज मुश्तरक है, ठीक है, उसको वो सूरत का नाम दे रहा है, जो जहनी चीज है, जो जहनी चीज है। जब जब वो कह रहा है कि अब जैद बकर खत्म हो रहा है, तो वो कह रहा है जैद बकर खत्म हुआ है ना, हामिद और अबू बकर तो मौजूद हैं, सईद तो मौजूद है, तो उनमें भी वो सूरत है, तो सूरत तो खत्म नहीं हुई, वो तो इख्तिसास खत्म हुआ है। इख्तिसास खत्म हुआ, सूरत तो आफाकी है, जो सब में मुश्तरक है। वो जो सब में मुश्तरक है, उसका क्या खारजी वजूद है या उसका जहनी वजूद है, ये लेक्चर के सबसे आखिर में है। हमने कहा अभी हम स्टेप बाय स्टेप जा रहे हैं, तो कुछ सवाल जो है वक्त से पहले आ रहे हैं। हाँ जी,
सूरत अजल से है, लेकिन उसने वजूद में एक बात चीजें अजल से नहीं थी, लेकिन अब वजूद में आ रही
है। नहीं नहीं, वो ये नहीं कहता, वो ये नहीं कहता, यही बात आगे आ रही है, वो ये नहीं कहता। वो ये कह रहा है कि मादा भी अजल से है, सूरत भी अजल से है, हरकत भी अजल से है, वजूद भी अजल से है।
लेकिन जो चीजें अब वजूद में आ रही है, वो पहले वजूद में तो नहीं
थी ना। हम इसको समझते हैं, हम इसको समझते हैं। वो ये कहता है कि सब कुछ हमेशा से मौजूद है। अगर आसान अल्फाज में आप समझें तो सब कुछ हमेशा से मौजूद, बाकी वो उसको ताबीर कैसे करता है उसको हम समझते हैं। वो ये कहेगा कि आप सब ये जो आपको नज़र आ रहे हैं ना, ठीक है, तो आप सब जो है वो मादे की सूरत में मौजूद थे, बिलकुवा मौजूद थे, बस सूरत नहीं मिली थी, तो जैसी सूरत मिली तो आप नज़र आना शुरू हो गए। बिलकुवा आप मौजूद थे, बिलफेल मौजूद नहीं थे। तमाम हरकत, नेक्स्ट क्या है जी, तमाम हरकत दरअसल हैयत और सूरत की मादे को मुतशक्किल करने की कोशिश है। वही बात है तकरीबन, हैयत और सूरत क्या करती है, मादे को मुतशक्किल करती है, यानी मादे को क्या करती है, शक्ल देती है ना, मादे के पास शक्ल नहीं है, ठीक है, तो हैयत और सूरत क्या करती है, मादे को शक्ल देने के लिए अपनी तरफ खींचती है, और मादा सूरत की तरफ कोशिश करता है, क्योंकि उसे लगता है कि मेरा मकसद ज़िंदगी यही है कि मैं सूरत में ढल जाऊं और वजूद पा जाऊं, ठीक है, मौजूद हो जाऊं, बिलफेल मौजूद हो जाऊं, बिलकुवा से बिलफेल मौजूद हो जाऊं, तो इससे हरकत पैदा होती है। इससे क्या होती है, यानी दुनिया में जो हरकत आपको नज़र आ रही है वो हरकत किस वजह से है, कि मादा जो है वो सूरत में ढलने की साई कर रहा है और सूरत मादे को शक्ल देने की कोशिश में लगी हुई है, उससे दुनिया की सारी हरकत है। यानी दुनिया में सारी हरकत का सबब क्या है, आप यूं कह लें। हम तो कहते हैं ना दुनिया में जो कुछ हो रहा है इसका सबब कौन है, परवरदिगार, युदब्बिरुल अमर, अल्लाह ताला तदबीर करता है चीज़ों की आसमान से लेके ज़मीन तक, ऐसे ही है ना कुरानी आयात में, यानी सब उमूर अल्लाह ने संभाली हुई हैं, ठीक है, तो हमारे यहाँ तो इस सब हरकत की वजह कौन है, अल्लाह सुब्हानहु व तआला, ठीक है, लेकिन उसके यहाँ हरकत की वजह क्या है, ये फलसफियाना वजह। हयत और सूरत हरकत पर उकसाती है, जबकि मादा जो है वो रुकावट पैदा करता है। ये बाज लोगों ने लिखा है, ये बाज लोगों ने लिखा है, لیکن اس سے بیان میں تضاد آ جاتا ہے ایک اعتبار سے. ہاں یہ میں نے کہا کہ بعض لوگوں نے یہ لکھا ہے, اس لیے بعض مصنفین نے یہ بھی کہا ہے اگر تو اس جملے دیکھیں, میں نے تو ارسطو کو براہ راست نہیں پڑھا, ہم نے تو پڑھا ہے مترجمین کو, اس لیے بعض لوگوں نے لکھا ہے کہ اس کے بعض چیزوں میں تضاد بھی نظر آتا ہے, ٹھیک ہے, بعض چیزوں میں, لیکن بہرحال کوئی چھوٹی بوٹی دو چار چیزیں تو اس کو نظر انداز کیا جا سکتا ہے, یا یہ بھی کیا جا کہا جا سکتا ہے کہ شاید وہ ٹرانسلیٹ صحیح طرح سے نہیں ہو پائیں. اب دیکھیں نا, اس نے تو یونانی میں گفتگو کی نا, پھر یونانی سے آگے لاطینی میں گئیں, ہمارے یہاں عربی میں آئیں, پھر عربی سے آگے انگریزی میں آئیں, انگریزی کے بعد ہم جا کے اس کو اردو میں پڑھ رہے ہیں, یعنی چار ترجموں سے گزر کے, تو وہ کچھ تھوڑا بہت فرق آ سکتا ہے کہ وہ کیا کہنا چاہ رہا تھا, مترجمین نے کیا سمجھا اور آگے شارحین نے کیا سمجھا اور بات کچھ اور بن گئی. تو یہ ایک آدھی چیز جو ہے نا, وہ میں نے اس کو نقل کر دیا. تو حیات اور صورت حرکت پر اکساتی ہے, یہ تو وہی بات ہے مطلب, ٹھیک ہے, جبکہ مادہ جو ہے وہ کیا کرتا ہے, رکاوٹ پیدا کرتا ہے, لیکن ہم پہلے پڑھ چکے ہیں کہ مادہ سائی کرتا ہے صورت کے حصول کی, لیکن ایک اور بیان میں یہ ہے کہ وہ رکاوٹ پیدا کرتا ہے, یا یہ بھی ہو سکتا ہے کہ اس کے فلسفے میں بعد میں کوئی ارتقا آ گیا ہو, یا یہ بھی ہو سکتا ہے کہ بعض اوقات اس کی بعض کتابوں میں یہ ہو تو بعض دوسری کتابوں میں اس طرح سے ہو, کسی نے وہاں سے لے لیا, کسی نے یہاں سے لے لیا, ٹھیک ہے, یہ مختلف پاسیبلٹیز ہو سکتی ہیں, امکانات ہو سکتے ہیں. جی دیکھیں, یہاں اگر ہم اس کو اس کی اصل مانیں نا, کہ ارسطو اصل میں یہ کہنا چاہتا ہے, تو وہ یہ کہہ رہا ہے کہ صورت مادے پہ غالب آ جاتی ہے, یعنی مادہ تو صورت اختیار کرنے میں رکاوٹ بن رہا ہے, ٹھیک ہے, لیکن صورت کی جو قوت جذب ہے وہ غالب آ جاتی ہے اور وہ مادے کو کیا کرتی ہے, اپنی طرف کھینچ لیتی ہے اور اسے صورت میں متشکل کر دیتی ہے, پھر یہ مطلب ہو جائے گا نا, الٹیمیٹلی بات وہیں پہ پہنچے گی کہ وہ صورت میں ڈھل گیا, ٹھیک ہے, مادہ اس میں رکاوٹ بنا یا وہ اس میں ممد و معاون بنا, دونوں باتیں ہو سکتی ہیں, ٹھیک, یہ ہم نے بات کہی. مادہ اور صورت کے اتصال کے ساتھ ہی حرکت کا پیدا ہونا لازم ہے, ٹھیک ہے, ظاہری بات ہے مادہ جب صورت میں ڈھلنے کے لیے کوشش کرے گا اور صورت اس کو اپنی طرف کھینچے گی تو حرکت پیدا ہوگی, مل جانا. تو جب اتصال کی کوشش ہو رہی ہے مادہ اور صورت کی, اس نے کہا مادہ علیحدہ سے موجود ہے, سمجھیں, لا تعداد مادہ موجود ہے جس کی صورت نہیں ہے, صورت علیحدہ سے ہے, تو مادہ جب صورت میں ڈھلنے کے لیے سعی کرتا ہے اور صورت اسے اپنی طرف کھینچتی ہے تو یہاں سے حرکت پیدا ہوتی ہے اور یہ حرکت ہمیں نظر آتی ہے. آپ اس کو بہت مثالیں بیان کی جا سکتی ہیں, جیسے دیکھیں وہ یہ کہتا ہے جو بیج ہے, بیج, ٹھیک ہے, بیج جو ہے یہ مادہ ہے درخت کے لیے, بیج کیا ہے, درخت کے لیے. ابھی بیج کو ذہن میں نہیں رکھنا, ابھی آپ نے ذہن میں رکھنا ہے درخت کو, تو بیج کے اندر بالقوا درخت موجود ہے, ٹھیک ہے, تو بیج ابھی درخت نہیں ہے, بیج ابھی درخت نہیں, درخت میں ڈھلنے کے لیے وہ سائی کرتا ہے اور درخت کی صورت بھی ہے جو اسے اپنی طرف کھینچ رہی ہے, یعنی ایک بیج ڈھلنے کی کوشش کر رہا ہے درخت میں اور ایک درخت کی صورت ہے, وہ ابھی ہمیں نظر نہیں آ رہی کیونکہ ابھی تو یہ بیج ہے, وہ صورت یہ چاہ رہی ہے, درخت کی صورت, ٹھیک ہے, کہ یہ بیج اس میں ڈھل جائے, تو اس صورت نے اس کو کھینچا اور بیج نے اس صورت کی طرف سائی کی اور یہ جو بیج ہے یہ پھر اس صورت میں جب ڈھل جاتا ہے تو ہم کہتے ہیں کہ درخت وجود میں آ گیا. حرکت کر رہا ہے, یعنی بیج جو ہے وہ درخت بننے کی طرف جا رہا ہے,
یہاں سے یہ کس طرح معلوم ہو رہا ہے کہ صورت مادے کو اپنی طرف کھینچ رہی ہے؟
اصل میں دیکھیں صورت جو ہے نا, بہرحال ارسطو کے جو فلسفہ ہے اس کے اوپر بھی سوالات کھڑے ہیں. یہ باتیں شارحین نے, مترجمین نے لکھی ہیں. اتنا آسان نہیں ہے کہ آپ کہہ سکیں کہ یہ کوئی سائنس ہے یا 2+2 کی طرح از اکول ٹو 4 کی طرح بالکل واضح ہے, ایسا بھی نہیں ہے. تو بس اس کی ایک فلاسفی ہے. اس کا کہنا یہ ہے کہ صورت شے جو ہے نا وہ مادے کو اپنی طرف کھینچتی ہے. یعنی یہ کہنا کہ ارسطو کلی طور پہ مادیت پرست ہے تو ایسا نہیں ہے. وہ اپنے استاذ افلاطون کی مثالیت سے متاثر ہے. مثالیت سمجھ رہے ہیں نا, وہی عالمی مثال کی صورتیں موجود ہیں, ٹھیک ہے, جس کی افلاطون کے پاس کوئی دلیل نہیں تھی. اس نے افلاطون کے فلسفے کو آگے بڑھایا ہے اور اس کو مادیت کی طرف لے کے آیا ہے, لیکن بیسیکلی یہ مثالیت سے نکل نہیں سکا. اب آپ سمجھ رہے ہیں, کیونکہ یہ بھی صورتیں مان رہا ہے, یہ بھی صورتوں کا وجود مان رہا ہے. وہی جو آپ کہہ رہے ہیں نا کہ بیج تو درخت کی طرف سفر کر رہا ہے, تو درخت کی صورت پہلے ماننے کی دلیل کیا ہے؟ تو وہ پہلے ماننے کی دلیل ان کے نزدیک وہی فلسفہ مثالیت ہے افلاطون والا, ٹھیک ہے, کہ وہ صورت شے کو پہلے سے مانتے ہیں. اور وہ یہ کہتے ہیں کہ جو اجناس اور انواع ہیں یہ ہمیشہ سے موجود ہیں. یہ آگے جملہ آ رہا ہے, یعنی جنس اور نو سمجھتے ہیں نا آپ لوگ, ٹھیک ہے, جنس بھی کلی ہے نو بھی کلی ہے. تو تمام اجناس اور تمام انواع قدیم ہیں, ہمیشہ سے ہیں. ان کے جو افراد ہیں وہ کیا ہیں؟ وہ حادث ہیں. یعنی درخت کی جو صورت ہے نا, درخت کی ایک صورت ہوتی ہے نا, وہ صورت تو درخت سے ہی ہمیں معلوم ہوئی. ابھی آپ درخت کو درمیان میں سے نکال لیں تو وہ یہ کہتا ہے دنیا میں جب کوئی درخت نہیں, مثال کے طور پہ جب کوئی درخت نہیں تھا تب بھی صورت موجود تھی, کیونکہ صورت تھی تبھی تو مادہ صورت میں ڈھلا ہے. اگر صورت نہیں تھی تو مادہ کس میں ڈھلا ہے؟ بے صورتی میں نہیں. تو وہ کہتا ہے کہ نہیں, صورت تھی. یعنی صورت سے مراد وہ یہ لے رہا ہے کہ نو جنس, یعنی درخت کی صورت. اس درخت کی صورت نہیں, اس درخت کی صورت اس کا اختصاص ہے. اب یہ بات سمجھیں, دونوں میں فرق ہے. ایک ہے درخت کی صورت, درخت ایک جنس ہے, اس کی صورت کی بات کر رہا ہے کہ وہ موجود ہے جو اس بیج کو اپنی طرف کھینچ رہی ہے. وہ یہ نہیں کہہ رہا کہ اس درخت کی صورت, وہ نوئے صورت کی بات کر رہا ہے. بھاری تو نہیں ہوگی بات؟ مادہ اور صورت کے اتصال کے ساتھ ہی حرکت کا پیدا ہونا کیا ہے؟ لازم ہے. اب بادام شادام کھانا شروع کرے ہیں. مادہ نہیں صورت, صورت اس کی تصحیح کر لیں. ہو سکتا ہے میں نے غلط بول دیا ہو, لیکن صورت ہم نے کہا تھا کہ ذہنی انتزاع ہے, صورت ذہنی انتزاع ہے, مادہ نہیں. مادہ بھی قدیم ہے, صورت بھی قدیم ہے. اب یہ اس کا جملہ بہت اہم ہے, مادہ بھی قدیم ہے, صورت بھی قدیم ہے. قدیم کا مطلب کیا ہے؟ ازل سے, ٹھیک ہے. ان کا تعلق بھی قدیم ہے, حرکت بھی قدیم ہے, ازل سے چل رہا ہے. جب سے مادہ ہے تب سے صورت ہے, جب سے مادہ ہے تب سے مادہ صورت میں ڈھلنے کی سائی میں لگا ہے, اور صورت مادے کو اپنی طرف کھینچ رہی ہے اور اس سے حرکت پیدا ہو رہی ہے. یعنی وہ جو آپ بات کر رہے تھے نا کہ ایک خاص وقت میں, تو وہ یہ کہتا ہے کہ یہ ازل سے ہے. یعنی ابھی وہ نو اور جنس کی بات کر رہا ہے, فرد کی بات نہیں کر رہا. فرد تو ظاہری بات ہے حادث ہی ہے نا, اس کو تو وہ کہہ رہا ہے کہ فرد تو مادہ ہے, وہ تو اختصاص ہے, وہ تو کرپٹ ہو جائے گا, وہ تو ختم ہو جائے گا. لیکن نو انسان, انسان وہ کہتا ہے ہمیشہ سے, انسان کی صورت ہمیشہ سے ہے, مادہ بھی ہمیشہ سے تھا جو انسان بننے کی کوشش میں تھا, اور انسان کی صورت ہمیشہ سے اس مادے کو اپنی طرف کھینچ رہی تھی, ہمیشہ سے انسان ہے, ہمیشہ سے انسان رہے گا, ہمیشہ تک رہے گا. نہیں نہیں یہ تو غلط بات ہے نا, ظاہری بات ہے کہ ہم تو یہ نہیں کہتے کہ مادہ قدیم ہے, ہم تو یہ نہیں کہتے. ہاں پکچر لے لیں, آج تو خیر مشکل ہو جائے گا, کیونکہ یہ جو ہے نا ابھی آپ سائنس کے دور میں رہ رہے ہیں, اب فلسفے کا دور نہیں رہ گیا. آج کسی زمانے میں جو ہے نا فلسفیوں کو لوگ پیغمبروں کا درجہ دیتے تھے, اب وہی درجہ سائنسدانوں کو دینا شروع ہو گیا. اس دور میں فلسفے کو دیتے تھے, آج جیسے سائنس کو اہمیت دی جاتی ہے, سائنس کے بارے میں بھی ہم انشاءاللہ پڑھیں گے, اس کی گہرائی میں بھی جائیں گے ہم, ٹھیک ہے, اس کی فکری اور نظریاتی باتیں. نہیں یہ ابھی تک آپ یوں سمجھیں کہ ایک خیال ہے, اس خیال پہ ہم ڈسکس کریں گے انشاءاللہ. نہیں وہ وہی کہہ رہا ہوں نا, جب ہم پڑھیں گے پھر انشاءاللہ گفتگو کریں گے. ٹھیک ہے, حقیقت, حقیقت کیا ہے؟ وہ کہتا ہے حقیقت تین چیزوں کا نام ہے. ٹھیک ہے, اب تین چیزیں ہو گئیں, مادہ صورت اور حرکت سے مل کر مکمل ہوتی ہے. ٹھیک ہے, درمیان میں حرکت بھی آ گئی, مادہ صورت پلس حرکت. ٹھیک ہے, مادے کی صورت کی طرف حرکت, یا صورت کا مادے کو اپنی طرف حرکت دینا, کہ جن کا الگ الگ کوئی وجود نہیں ہے. غضب ڈھاتا ہے وہ, ہے اب کہتا ہے الگ الگ کوئی وجود نہیں ہے ان کا, ہاں اصل میں وہ جو ہے نا وہ کہتا ہے آپ اصل میں وقت کے ہاتھوں کھیل رہے ہیں, وقت کچھ بھی نہیں ہے. یہ ساری باتیں جو آپ کو میری سمجھ میں نہیں آ رہی, وہ اصل میں آپ کے دماغ میں جو ایک وقت کا کانسیپٹ ہے نا آگے اور پیچھے جو بنا رہا ہے ماضی حال مستقبل, وہ اصل میں کرپٹڈ کانسیپٹ ہے, وہ آگے چل کے آ رہا ہے. وہ کہتا ہے وقت کوئی چیز نہیں ہے, سب آنے واحد میں ہے, سب آنے واحد میں ہے. یعنی اس نے کہا نا مادہ بھی قدیم ہے, صورت بھی قدیم ہے, حرکت بھی قدیم ہے, ٹھیک ہے, تو حقیقت بھی کیا ہے, قدیم ہو گئی. یعنی جب سے مادہ ہے تب سے وہ صورت میں ڈھلنے کی کوشش کر رہا ہے, اور تب سے وہ صورت میں ڈھلی جا رہا ہے, جب سے ہے. اب صرف اس نے اتنا فرق کر لیا کہ ایک پہلے ایک بعد میں, لیکن کتنا پہلے بعد میں, وہ کہتا ہے وقت ہے ہی نہیں درمیان میں, وقت کوئی ہے ہی نہیں, لمحہ بھی نہیں ہے, نینو سیکنڈ بھی نہیں ہے. اب بات سمجھ رہے ہیں, ہاں پہلے آخر اس نے بنایا ہے, یہ پہلے ہے یہ بعد میں ہے, پہلے مادہ ہے پھر صورت ہے, تو مادے کو صورت میں ڈھلنے میں کتنا وقت لگے گا, وہ یہ نہیں کہے گا کہ ایک دن لگے گا, ایک گھنٹہ لگے گا, یا ایک منٹ لگے گا, یا ایک سیکنڈ لگے گا, یا ایک سیکنڈ کا ہزارواں حصہ لگے گا. وہ کہے گا وقت کو درمیان میں نہ لے کے آؤ, جب سے مادہ ہے تب سے صورت ہے, بس بات ختم. لیکن مادہ پہلے ہے صورت بعد میں, وہ درمیان میں وقت کو مائنس کر رہا ہے, مائنس کر رہا ہے, وقت درمیان. آپ یوں سمجھ لیں, آپ یوں سمجھ لیں کہ وہ یہ کہتا ہے کہ یہ ہوا ہے ایک سیکنڈ کے کھربویں حصے میں, مثال کے طور پہ. یعنی مادہ جو ہے وہ صورت میں ڈھل گیا ہے, کتنا وقت لگا ہے درمیان میں, ایک سیکنڈ کا کھربواں حصہ, تو آپ کیا کہیں گے کوئی وقت ہے؟ وہ یہ بھی نہیں مانتا, وہ کہتا یہ بھی بڑی بڑی چیز ہوگی. فوری کہہ لیں, بس ہو گیا, بس اسی وقت ہی ہو گیا, اکٹھا نہیں کہتا. ہاں وہ یہ کہتا ہے کہ وہ پہلے ہے, کتنا پہلے ہے, وہ بس پہلے ہے, بس ٹھیک ہے. اس کے لیے لمحے کے لفظ بھی استعمال نہ کرے نا. وہ کہتا ہے لمحہ بھی بہت بڑی چیز ہے, اتنی بھی دیر نہ لگائیں. ٹھیک ہے, بات سمجھ رہے ہیں؟ لیکن یہ ہے کہ منطقی اعتبار سے اس کو پہلے مان رہا ہے مادے کو, منطقی اعتبار سے, وقت کے اعتبار سے نہیں مانتا. اب بات سمجھ رہے ہیں؟ وقت کے اعتبار سے نہیں مانتا, وہ منطقی اعتبار سے پہلے مانتا ہے. تو میں نے آپ کو کہا کہ آپ اپنے ذہن کو سمجھانے کے لیے یوں سمجھ لیں کہ وہ یہ کہتا ہے کہ مادہ جو ہے وہ ایک جو ہے وہ سیکنڈ کے کھربویں کے کھربویں کے کھربویں حصے پہلے ہے. اپنے ذہن کو تسکین دینے کے لیے, کیونکہ ہمارا ذہن تو وقت پہ چل رہا ہے نا. وہ کہہ رہا ہے کہ تمہارے ذہن کی خرابی یہی ہے کہ وہ وقت سے باہر ہی نہیں نکل سکتا, وقت سے اٹھ کے سوچ ہی نہیں سکتا. چلیں باہر. تو کیا کہہ رہے ہیں؟ حقیقت مادہ صورت اور حرکت سے مل کے مکمل ہوتی ہے, کہ جن کا الگ الگ کوئی وجود نہیں ہے. ٹھیک ہے, جب سے مادہ ہے تب سے وہ صورت میں ڈھل گیا ہے, تب سے مادے نے صورت کے لیے حرکت کی ہے اور صورت نے مادے کو اپنی طرف کھینچا.
یعنی کبھی بھی
علیحدہ نہیں تھے, منطقی اعتبار سے. منطقی اعتبار سے ہم نے کہا کہ اتنا مان لیں کم از کم یوں اس کی بات سمجھنے کے لیے کہ ایک سیکنڈ کے کھربویں حصے میں وہ علیحدہ تھے. ہاں, اس کی حرکت وہ مراد نہیں ہے نا. ہاں, اس کی حرکت وہ مراد. اچھا, اب وہ یہ کیا کہہ رہے ہیں؟ البتہ ان تینوں میں اصل یا روح ماہیت اور صورت ہے. اصل کیا ہے تینوں میں؟ نہ حرکت اصل ہے نہ مادہ اصل ہے. اصل کیا ہے؟ صورت اور حیات ہے, جس کو وہ روح بھی کہہ دیتا ہے. اسی صورت کو ہی وہ روح کہتا ہے. وہ علیحدہ سے کسی روح کا کے وجود کا اقرار نہیں کرتا, صورت کو ہی وہ روح کہہ رہا ہے. وہ کہہ رہا ہے کہ مادے نے صورت اختیار کر لی, جیسے آپ نے مادے میں روح پھونک دی ہو اور اس کو وجود مل گیا. ٹھیک ہے, جبکہ مادہ اس کے لیے ناگزیر محل کی حیثیت رکھتا ہے. ٹھیک ہے, جہاں کہیں حرکت ہو وہاں اشیاء کا بالقوہ سے بالفعل وجود میں آنا لازم ہے. اور یہ اب وہ خدا کی طرف جا رہا ہے. وہ ارسطو اپنے خدا کو ڈیفائن کر رہا ہے کہ اس کے نزدیک خدا کیا ہے. ٹھیک ہے, الہیات اور اس کی مابعد الطبیعات میں سب سے بڑا کوشچن یہی ہے نا کہ خدا کون ہے, کریٹر کون ہے, کس نے یہ سب پیدا کیا. ٹھیک ہے, تو اب اس کی طرف جا رہا ہے. اس کو فلسفیانہ انداز میں وہ ڈیفائن کرے گا خدا کو. کیا کہہ رہا ہے؟ جہاں کہیں حرکت ہو وہاں اشیاء کا بالقوہ سے بالفعل وجود میں آنا لازم ہے. ٹھیک ہے, حرکت میں کیا ہے؟ حرکت اس لیے ہو رہی ہے نا کہ ایک چیز بالقوہ تھی تو وہ بالفعل ہونے کے لیے کیا کر رہی ہے؟ حرکت کر رہی ہے. اور یہ تغیر ہے, تغیر ہی ہو رہا ہے نا. ایک چیز بالقوہ سے بالفعل کی طرف حرکت کر رہی ہے تو تغیر آ رہا ہے. ٹھیک ہے, ہاں, متغیر ہو رہی ہے نا, تغیر آ رہا ہے. ٹھیک ہے, اور صرف غیر مادی وجود ہی غیر متغیر اور غیر متحرک ہو سکتا ہے. وجود دو ہیں, ایک مادی ہے, مادی تو یہ ساری کائنات ہے. تو اب پہلے اس نے ڈیفائن کیا کہ کائنات کیسے وجود میں آئی, ابھی وہ ڈیفائن کرے گا کہ خدا کیسے وجود میں آیا. یعنی وجود دو قسم کا ہے نا, ایک کائنات کا اور دوسرا خدا کا. اس میں وہ فرق کر رہا ہے, اس میں وہ کیا کر رہا ہے؟ فرق کر رہا ہے. اس نے دو وجود بنائے, کائنات کا بھی اور خدا کا بھی. ابھی تک وہ کائنات کی وجود کی بات کر رہا ہے کہ مادہ کیا کرتا ہے, صورت میں ڈلنے کی کوشش کر, اس سے حرکت پیدا ہوتی ہے, اور بالقوہ سے بالفعل کی طرف جانا یہی تغیر ہے. ٹھیک ہے, تو اس نے کہا یہ چونکہ مادی وجود ہے نا, تو مادی وجود میں تغیر ہوتا ہے, اس میں تغیر ہوتا ہے. لیکن غیر مادی وجود جو ہے وہ غیر متغیر ہوگا اور غیر متحرک بھی ہوگا, کیونکہ حرکت بھی کیا ہے؟ تغیر ہے نا, حرکت بھی تغیر ہے. تو اس نے کہا کہ اب خدا کو وہ غیر مادی وجود کہتا ہے. تو اس لیے وہ کہتا ہے کہ وہ خدا کے کیس میں ایسا نہیں ہے کہ پہلے مادہ ہے اور وہ صورت میں ڈھلا ہے. اس لیے وہ خدا کے کیس میں کہتا ہے مادہ ہے ہی نہیں, صرف صورت ہے. خدا کے کیس میں وہ کہتا ہے کہ وہ صرف صورت ہے, وہاں مادہ نہیں ہے. تو جب صرف صورت ہے تو اب وہاں تغیر بھی نہیں ہے اور حرکت بھی نہیں ہے, کیونکہ حرکت تو ساری پیدا ہوئی ہے مادے کی صورت کی طرف. تو سب سے پہلے صرف صورت ہے, سب سے پہلے صرف صورت ہے. اب ہم آہستہ آہستہ اس کی بحث کو کھول رہے ہیں اور آگے چلتے ہیں. نہیں 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 ہاں صورت مشترک ایسا ہی ہے. آگے آ رہے ہیں, آگے آ رہے ہیں, وہ خود کھولے گا. حرکت کی علت اولا غیر متحرک ہے کہ اس میں حرکت نہیں ہے. دیکھیں آخری لائن تھی کیا چیز, مادی وجود تو متغیر ہوگا نا اور متحرک ہوگا, غیر مادی وجود جو ہے مادہ ہے ہی نہیں, تو حرکت پیدا کس سے ہوتی ہے؟ مادی کی صورت کی طرف. تو غیر مادی وجود کیا ہے؟ جو صرف صورت ہے اس کو وہ غیر مادی وجود کہہ رہا ہے. مادی وجود کیا ہے؟ جو مادہ پلس صورت ہے, ٹھیک ہے. تو غیر مادی وجود کے بارے میں کہتا ہے کہ وہ غیر متغیر ہے اور غیر متحرک ہے, ٹھیک ہے. اب وہ اگلی بات جو کہہ رہا ہے کہ حرکت کی علت اولا غیر متحرک ہے, یعنی یہ پورا نظام جو ہے ہماری اس دنیا کا یہ اسباب و علل پہ کھڑا ہے, کاز اینڈ افیکٹ پہ, ٹھیک ہے. زید نے حامد کو قتل کر دیا, کیوں؟ کیونکہ حامد نے اسے گالی دی تھی. تو گالی کیا ہے؟ علت ہے. کس کی؟ قتل کرنے کی, ٹھیک ہے. حامد کو جو ہے مطلب زید نے حامد کو قتل کیا, تو اب علت کیا تھی؟ حامد کا گالی دینا. اب زید کو پھانسی چڑھا دیا گیا, ٹھیک ہے. تو زید کے پھانسی چڑھنے کی علت کیا ہے؟ قتل کرنا, ٹھیک ہے. زید مر گیا, زید کے مرنے کی علت کیا ہے؟ پھانسی چڑھنا. چل سو چل ہے. تو اسباب و علل کی اوپر یہ دنیا کیا ہے؟ کھڑی ہے. ایک چیز علت بنتی ہے, دوسرا اس کا معلول ہے. ایک کاز ہے, اس کے بعد اس کا افیکٹ ہے. ایک سبب ہے, دوسرا اس کا کیا ہے؟ سبب ہے. یہ چیز ہے, اس کے پیچھے یہ علت ہے, پھر اس کے پیچھے یہ علت, اس کے پیچھے یہ علت, اس کے پیچھے یہ علت, یعنی اسی طرح سے یہ سلسلہ پیچھے لیتے چلے جائیں. تو سب سے پہلی جو علت ہے اس کو وہ کیا کہہ رہا ہے؟ علت اولا. جی ہاں, پہلی گالی دینا علت اولا ہوگی, مطلب اس مثال کے اندر, ٹھیک ہے. اس سے پھر آگے معاملہ چلا ہے. اب یوں بھی کہہ سکتے ہیں کہ گالی دینا بھی معلول ہے, اس کی علت کیا ہے؟ ہو سکتا ہے زید نے کوئی زیادتی کی ہو, ٹھیک ہے, کوئی وجہ ہوگی تو گالی اس نے دی ہوگی نا. گالی کی بھی کوئی وجہ ہوگی نا, ایسے تو نہیں جاتے جاتے اس نے گالی دے دی. تو کہنے کا مقصد یہ کہ وہ یہ کہتا ہے کہ ہر جو حرکت ہو رہی ہے اس کے پیچھے کوئی علت ہے, پھر اس علت کے پیچھے کوئی علت ہے, پھر اس کے پیچھے کوئی علت ہے. تو پورا ہمارا نظام جو ہے وہ اسباب و علل کے اوپر کھڑا ہے, ٹھیک ہے. آپ یہاں بیٹھے ہوئی ہیں, کوئی پیچھے علت ہے نا, کیوں آئے ہیں یہاں پہ؟ ایسے ہی تو نہیں کہ آپ صبح اٹھے تھے اور اس کلاس روم میں پہنچ گئے, ٹھیک ہے. انسان کھانا کھاتا ہے تو کیا علت ہے پیچھے؟ بھوک لگتی ہے, ٹھیک ہے. بھوک کی علت کیا ہے؟ وہ پھر سائنسز بتائیں گے کہ جی. تو یہ پھر اسی طرح سے وہ کہتا ہے کہ اسباب و علل کا یہ پورا سلسلہ ہے. تو وہ کہتا ہے جب پیچھے چلے جائیں تو سب سے پہلی جو علت ہے وہ کیا؟ وہ علت اولا ہے. تو حرکت کی علت اولا, اب وہ کہتا ہے کہ ایک علت سب سے پہلی آپ کو ماننی پڑے گی, کیونکہ اگر آپ یہ کہیں گے اس کے پیچھے یہ علت, اس کے پیچھے یہ, اس کے پیچھے یہ, تو پھر ہر علت کے پیچھے ایک علت, تو پھر چلتی جائیں گے, چلتی جائیں تو تناہی ہاں لا متناہی سلسلہ جو ہے نا وہ شروع ہو جائے گا, جو اسے انفینٹ ریگریس کہتے ہیں, اور وہ پھر نہ ختم ہونے والا سلسلہ ہے, وہ آپ کو ختم کرنا پڑے گا. رجعت قہقری جسے کہتے ہیں, تو وہ ٹھیک نہیں ہے.
उसके पीछे और कोई,
हाँ तो उसके पीछे, इसलिए वो मादा नहीं मान रहा, इसलिए वो कह रहा है कि वो क्या है, वो सूरत है। और जो महासूरत होती है वो कामिल होती है, मादा आके उसमें करप्शन पैदा करता है, ठीक है। तो वो कह रहा है हरकत की इल्लत उला गैर मुतहरिक है। क्यों गैर मुतहरिक है? क्योंकि वहां मादा है ही नहीं जो सूरत की तरफ हरकत करता, तो वो गैर मादी इल्लत है जो इल्लत उला है, यानी पहली इल्लत जिससे ये सब आगे सिलसिला चला है। ओ यार वो तो आपने वो सुनी होगी ना वो कहानी, वो शैतान को किसी ने कहा ना कि तुम लड़ाई क्यों करवाते हो लोगों में, ठीक है। तो उसने कहा मैं तो लड़ाई नहीं करवाता, मैं तो सिर्फ शहद लगाता हूँ। उसने कहा ये क्या बात हुई? उसने कहा इधर आओ, बाजार में उसको ले गया। तो वो एक दुकान पर खड़ा हो गया उस बंदे को लेके शैतान, और उसने क्या किया कि वहाँ वो शहद बेच रहा था, तो उसने थोड़ा सा शहद उससे लिया, उंगली पे लगाया और दीवार पे लगा दिया। जब वो शहद दीवार पे लगाया तो उसके ऊपर थोड़ी देर बाद मक्खी आके बैठी। जहरी बात है, मक्खी की बैठने की इल्लत क्या है? शहद, ठीक है। मक्खी के ऊपर जो है वो छिपकली आई, छिपकली की इल्लत क्या है? मक्खी। छिपकली के ऊपर जो है वो दुकानदार जो है वो उसकी बिल्ली जो है वो दौड़ी छिपकली के पीछे, ठीक है। तो छिपकली, बिल्ली के दौड़ने की इल्लत क्या है? छिपकली। सामने राहगीर गुजरा था, उसका कुत्ता था, उसने जब बिल्ली की हरकत देखी तो वो कुत्ता भी हरकत में आ गया, ठीक है। और उसने बिल्ली के ऊपर झपटा मारा तो कुत्ते की हरकत की इल्लत क्या थी? बिल्ली। अब कुत्ते ने जब झपटा मारा बिल्ली के ऊपर तो दुकानदार को गुस्सा आ गया कि मेरी बिल्ली के ऊपर कुत्ता झपट पड़ा है, तो उसने उठा के जो है वो अपना जूता कुत्ते को मारा, ठीक है। तो अब इसकी इल्लत क्या हो गई? कुत्ते की हरकत, ठीक है, जूते की। तो जब रागीर ने देखा कि इसने मेरे कुत्ते को मारा है, तो उसने डंडा उठा के दुकानदार के सर पे दे मारा, ठीक है। तो अब अरस्तु इस तरह से कहता है कि ये देखो हर चीज के पीछे एक इल्लत है। वो जैसे शैतान भी कह रहा है मैंने तो क्या किया, मैंने तो शहद लगाया, बाकी काम तो खुद हो गया, ठीक। चलें जी, आज इतना ही काफी है, आप लोगों की फिर क्लास है 8:30 बजे, तो इंशाल्लाह नेक्स्ट फिर इसी को हम जारी रखते हैं अरस्तु को, ठीक है। नेक्स्ट लेक्चर में कोशिश करेंगे हम ये वाइंड अप हो जाए, ठीक है। आज काफ़ी क्लियर हो गया ना? नहीं, अगले लेक्चर में इंशाल्लाह और भी समझ में आएगा। जज़ाकुमुल्लाह, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
जिंदगी शऊर से अल हिकमा इंटरनेशनल।